यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सरकार जनताका समस्या समाधान र विकासका चाहना पूरा गर्नेतर्फ प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्लास्टिक जन्य फोहोर तथा कृषि जन्य अवशेष नजलाउन वन तथा वातावरण मन्त्रालयको आग्रह। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप 4 दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतको अनुमति। सान्जेन जलविद्युत आयोजनाको 42.5 मेगावाट क्षमताको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो। रूसी सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको मस्कोमा भएको विस्फोटमा मृत्यु। र एसीसी अण्डर 19 महिला एसिया कप क्रिकेटमा नेपाल अपराजित रहँदै सुपर फोरमा प्रवेश।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरू जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताउनु भएको छ। ललितपुर महानगरपालिकाको 106 स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार जनताका समस्या समाधान तथा विकासका चाहना पूरा गर्नेतर्फ प्रतिबद्ध भएर लागेको बताउनुभयो। प्रधानमन्त्री ओलीले गरीबी घटाउन अधिक प्रयास भएको, सड़क पुल जस्ता भौतिक पूर्वाधार निर्माण गरिएका, जनताको जीवनस्तर उकास्न राज्यले हदैसम्म प्रयास गरेको, मुलुकको अर्थतन्त्रको आकार बढ़ेको, वैदेशिक मुद्रा संचितमा वृद्धि हुनुका साथै विकास निर्माणका कार्यले गति लिएको उल्लेख गर्नुभयो। सहाराविहीनहरूलाई भरण पोषण सहित आश्रयको व्यवस्था भएको भन्नुहुँदै उहाँले 2082 सालभित्र देशलाई सड़क मानव मुक्त बनाउने उद्घोष गर्नुभयो। प्रधानमन्त्री ओलीले नेवार संस्कृतिले भरिपूर्ण देशकै समृद्ध सांस्कृतिक शहर ललितपुर भएकाले सम्पदा संरक्षणका साथै सांस्कृतिक महत्वका स्थलको प्रवर्धन गरेर पर्यटन विकासमा योगदान गर्न सकिने बताउनुभयो। त्यस अवसरमा सांसद प्रेमबहादुर महर्जनले सरसफाई अड्डाका रूपमा स्थापना भएको कार्यालय हाल ललितपुर महानगरपालिका समृद्धि तर्फको यात्रामा लागेको बताउनुभयो। बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले डिजिटल माध्यमबाट सेवा प्रवाह गर्न महानगरलाई सुझाव दिनुभयो। ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनले उपभोक्ता समिति मार्फत सम्पदा संरक्षण भइरहेको जानकारी दिनुभयो। उपप्रमुख मञ्जली साक्यले महानगरलाई हस्तकलाको राजधानी घोषणा गर्न आग्रह गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले सुरक्षित कारोबार ऐन 2063लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल अगाडि बढ़ाएको छ। समितिको आज बसेको बैठकले सुरक्षित कारोबार ऐन 2063लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसद र विज्ञहरूसँग छलफल गरेको हो। छलफलमा सांसदहरूले सुरक्षित कारोबार ऐनलाई कार्यान्वयन योग्य बनाउनु पर्नेमा जोड़ दिँदै विषय अनुसार सरल र सबैले बुझ्ने भाषामा ऐनको नाम परिवर्तन गर्न सुझाव दिनुभयो। चल सम्पत्तिको कारोबार सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको विधेयक भएकाले सोही विषयमा स्पष्ट गर्ने गरी नाम राख्नुपर्ने, चल सम्पत्ति धितो राखेर ऋण लिने विषय भएकाले यसको कारोबार सुरक्षित बनाउने विषयमा ध्यान दिनुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। चल सम्पत्ति धितो राख्ने विषयमा स्थानीय तहमा दर्ता गर्ने व्यवस्था गर्नुपर्ने, ऋण लिने दिने र कारोबार गर्ने सबैको सुरक्षाका लागि सरकारले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने, शैक्षिक प्रमाणपत्र र सिप प्रमाणपत्रलाई समेत धितो राख्ने व्यवस्था गर्नुपर्ने लगायत विषय सांसदहरूले उठाउनु भएको थियो। छलफलमा विज्ञहरूले चल सम्पत्ति धितो राखी ऋण लिने भन्ने विषय स्पष्ट गर्न सके, कानून कार्यान्वयनमा आउने, सुरक्षित कारोबारको भाषा बुझिने बनाउनु पर्ने, सुरक्षित वित्तीय कारोबारमा ध्यान दिनुपर्ने, अनौपचारिक क्षेत्रलाई औपचारिक क्षेत्रमा ल्याइने हुँदा यसलाई वैज्ञानिक बनाइनु पर्ने सुझाव दिनुभयो। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले तिलगंगा विश्वविद्यालय विधेयकमाथि शिक्षा तथा कानूनविदसँग छलफल गरेको छ। समितिको आज बसेको बैठकमा पूर्व मन्त्री एवं कानूनविद माधव प्रसाद पौडेलले तिलगंगा विश्वविद्यालयलाई नेत्र अध्ययन प्रतिष्ठानका रूपमा स्थापना गरिनुपर्नेमा जोड़ दिनुभयो। शिक्षा मन्त्रालय अन्तर्गत रहने गरी ल्याइएको विश्वविद्यालय विधेयक स्वास्थ्य मन्त्रालय अन्तर्गत राखिनुपर्ने र सम्बन्धित मन्त्रालयको सहसचिव नभई सचिवको प्रतिनिधित्व रहने गरी विधेयक संशोधन गर्दा कानूनविद पौडेल सुझाव दिनुभयो। बैठकमा शिक्षाविद डाक्टर विद्यानाथ कोइरालाले आँखा सम्बन्धी अध्ययन अध्यापन र अनुसन्धान लगायतमा केन्द्रित हुने गरी विधेयकमा कानूनी व्यवस्था गर्न सुझाव दिनुभयो। त्यसै गरी सांसदहरू नारायण काजी श्रेष्ठ, सुरेश आलेमगर, भगवती नेउपाने, किरण बाबु श्रेष्ठ र झक्कु सुवेदी लगायतले तिलगंगा विश्वविद्यालय बनाउने कि प्रतिष्ठान बनाउने भन्नेमा स्पष्ट भएपछि मात्रै विधेयक अघि बढ़ाइनु पर्नेमा जोड़ दिनुभयो। समिति सभापति तुलसा देवी दाहालले तिलगंगा विश्वविद्यालयका परिकल्पना सन्दुक रोहितसँग यही पौष 4 गते समितिमा छलफल गरिने जानकारी गराउनुभयो। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड़ दिनुभएको छ। अन्तर्व्यवस्थापिका मंचको आयोजना एवं गण्डकी प्रदेशसभा सचिवालयको व्यवस्थापनमा कास्कीको पोखरामा आयोजित अन्तर्व्यवस्थापिका सम्मेलनको उद्घाटन गर्दै सभामुख घिमिरेले प्रतिनिधि सभा, राष्ट्रिय सभाका साथै 7 प्रदेशका संसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। संसदको प्रभावकारी भूमिकाले सरकारका गतिविधिलाई प्रभावकारी बनाउने उल्लेख गर्दै उहाँले दलहरूको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो। सभामुख घिमिरेले संघबाट बनेका कानूनको प्रभावकारी कार्यान्वयन प्रदेशबाट हुन नसकेको जिकिर गर्दै अन्तर्व्यवस्थापिका मंचका सम्मेलनले समस्या समाधान गर्न मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधानमा धेरै राम्रा प्रावधान रहे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा विभिन्न प्रश्न उठ्ने गरेको बताउनुभयो। गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको पूर्व शर्त शान्ति सुरक्षा भएको बताउनु भएको छ। लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई आज भैरहवामा सम्बोधन गर्दै उहाँले मुलुकमा विधिको शासन स्थापना हुन सकेन भने लोकतन्त्रको अर्थ नहुने बताउनुभयो। संविधानको रक्षा र कार्यान्वयनका लागि शान्ति सुरक्षाको सुनिश्चित हुनुपर्नेमा गृहमन्त्री लेखकको जोड़ थियो। लुम्बिनी प्रदेश बुद्ध जन्मस्थलका कारण विश्वभरका धार्मिक पर्यटक आउने थलो र विश्व शान्तिको मुहान भएकाले यहाँको सुरक्षा व्यवस्था स्तर भरपर्दो हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो। यसअघि 7 प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूसँग छलफल गरेर राय सुझाव लिएको उहाँले जानकारी दिनुभयो। गोष्ठीमा लुम्बिनी प्रदेशका 12 जिल्लाका प्रमुख जिल्ला अधिकारी र 3 सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले हालै प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच राँगाको मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकल सम्झौता सम्पन्न भएको बताउनु भएको छ। चीनमा राँगा एवं भैंसीको मासु निर्यात सम्झौता गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपालको हिमाल तथा पहाड़ी क्षेत्रमा जड़ीबुटी तथा औषधिजन्य वनस्पति खाएर हुर्केका पशु पंक्षीको मासुको माग विदेशमा बढ़ेको बताउनुभयो। यो नेपाल चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोसे ढुंगाको रूपमा रहेको तथा नेपाल र चीनबीच भएको सम्झौताले नेपाली किसानलाई राँगा भैंसी पालनका लागि थप प्रोत्साहित गरेको उल्लेख गर्नुभयो। मासुको गुणस्तर सुनिश्चित गरी चीनमा माग बमोजिम मासु निर्यात गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो। खानेपानी मन्त्री प्रदीप यादवले नागरिकलाई शुद्ध सफा खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय पीआईडी पानी पोखरीमा रहेको खानेपानीको भरपर्दो र दिगो एवं न्यायोचित वितरण सुनिश्चित गर्न सहयोग पुर्याउने अनुगमन नियन्त्रण र तथ्याङ्क प्राप्तिकरण प्रणालीको अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले यस्तो निर्देशन दिनुभएको हो। त्यस क्रममा मन्त्री यादवले स्काडाको काठमाडौँ स्थित पानी पोखरी नियन्त्रण कक्षबाट स्वचालित रूपमा खानेपानीको वितरण तथा सञ्चालन गर्ने खानेपानी वितरणसँग सम्बन्धित विभिन्न तथ्याङ्क प्राप्त गर्ने पानीको चुहावट नियन्त्रण गर्ने कार्यमा बाँकी रहेका कामहरू यथाशीघ्र सम्पन्न गर्न समेत निर्देशन दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले तत्काल अन्य कम्युनिष्ट पार्टीसँग एकता नगर्ने जनाएको छ। पार्टीको जारी स्थायी कमिटी बैठकमा पारित गरिएको आगामी कार्ययोजनामा कार्यदिशा र सिद्धान्तमा एकरूपता नभएसम्म अन्य पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालिएको हो। बैठकमा आगामी निर्वाचनमा देशैभरि पार्टीका उम्मेद्वार खड़ा गर्ने, पार्टीको सांगठनिक सुदृढीकरण गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा गत मंगिर 26 गतेदेखि जारी बैठकमा पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा नेताहरूले धारणा राख्ने क्रम सकिएको छ। पार्टी अध्यक्ष माधव कुमार नेपाल नेतृत्वमा गठित कार्यदलले बैठकमा नेताहरूको कार्य विभाजन पेश गरेपछि बैठकले अनुमोदन गर्ने उपाध्यक्ष अनुमोदन गर्ने जनाइएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोजगारी सृजना गर्ने क्षेत्रमा अगाडि बढ़ाउन आवश्यक रहेको बताउनु भएको छ। नेकपा माओवादी केन्द्र बागलुङ नगर कमिटिको आयोजनामा आज भएको विचार गोष्ठीमा पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले रोजगारीका अवसर सृजना गरेर युवावर्गलाई विदेश पलायन हुनबाट जोगाउनु पर्ने बताउनुभयो। कार्यक्रममा लोकतान्त्रिक प्रणालीको संरचनामा सुधार गर्ने, नेतृत्वमा फेरबदल र संगठनको सुधार गर्न आवश्यक भएको विचार व्यक्त गर्नुहुँदै वहाँले देशमा परिवर्तनका निम्ति माओवादीको ठूलो योगदान रहेको चर्चा गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई थप 4 दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलभासेको इजलासले सभापति लामिछानेलाई हिरासतमा राख्न 8 पटक म्याद थप गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्त कुमार शर्माले अदालतबाट म्याद थप भएको जानकारी दिनुभयो। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपसरण गरेको अभियोगमा गोर्खा मीडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत रहनुभएका लामिछाने गत कार्तिक 2 गते काठमाडौँबाट पक्राउ पर्नु भएको थियो। सभापति लामिछाने सूर्यदर्शन सहकारीका संस्थापक गितेन्द्र बाबु राई जीवी सहित 65 जनालाई प्रतिवादी बनाउनु पर्ने राय सहित प्रहरीले प्रतिवेदन बुझाएको छ। प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाए पनि जिल्ला सरकारी वकिलको कार्यालयले हालसम्म अदालतमा मुद्दा भने दर्ता गरेको छैन। सार्वजनिक सेवा प्रसारण पीएसबीका नवनियुक्त कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले आज पदबहाली गर्नुभएको छ। पदबहाली गर्नुहुँदै नवनियुक्त कार्यकारी अध्यक्ष डाक्टर विष्टले रेडियो नेपाल र नेपाल टेलिभिजनको गौरवशाली इतिहासलाई संरक्षण र प्रवर्धन गर्दै सार्वजनिक सेवा प्रसारणको मूल ध्येयलाई स्थापित गर्ने बताउनुभयो। अध्यक्ष डाक्टर विष्टले सार्वजनिक सेवा प्रसारणको मर्म अनुसार रेडियो र टेलिभिजनका प्रसारण सामग्रीहरूलाई नागरिक केन्द्रित गर्न आवश्यक रहेको भन्नुहुँदै सार्वजनिक सेवा प्रसारण अभ्यासबाटै परिणाम दिन सकिने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष डाक्टर विष्टले सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण हुने क्रममा आउने चुनौतीको सामना गर्दै सबैले आफ्नो जिम्मेवारी उत्साहपूर्वक निर्वाह गर्न पनि आग्रह गर्नुभयो। त्यस अवसरमा रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले सार्वजनिक सेवा प्रसारणलाई सफल र प्रभावकारी बनाउन एकताबद्ध भई लाग्न तयार रहेको बताउनुभयो। यस्तै नेपाल टेलिभिजनका नायब महाप्रबन्धक विष्णुराम नेउपानेले ऐतिहासिक प्रसारण संस्थाहरूलाई संयुक्त रूपमा एक यसको प्रसारणलाई सार्वजनिक सेवा प्रसारणका रूपमा प्रमाणित गर्न सबैको सहकार्य र समन्वयको आवश्यकता रहेको बताउनुभयो। वन तथा वातावरण मन्त्रालयले प्लास्टिक जन्य फोहोर तथा कृषि जन्य अवशेषहरू नजलाउन आग्रह गरेको छ। विभागले आज एक सूचना जारी गरी सवारी साधनको नियमित मरमत सम्भार गर्न, उद्योग कल कारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सड़क तथा निर्माण कार्यबाट उड्ने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न आग्रह गरेको हो। विगत केही सातादेखि मुलुकको तराई क्षेत्र लगायत काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ़ेको सन्दर्भमा विभागले सूचना जारी गरेको हो। वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्ध वृद्धा एवं श्वास प्रश्वास र मुटुका बिरामी गर्भवतीहरूलाई समेत बढ़ी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। गहुँ बाली लगाउने समयमा मधेस प्रदेशका जिल्लाहरूमा रासायनिक मलको अभाव भएपछि किसानहरू समस्यामा परेका छन्। माघभन्दा आपूर्ति कम भएर मलको अभाव भएपछि किसानहरू बिना मल नै गहुँ बाली लगाउन बाध्य भएका छन् भने कतिपय किसानहरूले बजारमा पाइने कमसल मल समेत प्रयोग गर्नु परेको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
गहुँको बिउ छर्किने तथा रासायनिक मल प्रयोग गर्ने बेलामा मधेस प्रदेशका जिल्लाहरूमा रासायनिक मलको अभाव भएको छ। रासायनिक मलको अभाव भएपछि किसानहरू बिना मल नै खेतमा गहुँ छर्किन थालेको धनुषाका कटराइटका अगुवा किसान उपेन्द्र यादवको भनाइरहेको छ। रासायनिक मलको अभाव भएपछि कम असल मल पनि किसानहरूले खेतमा प्रयोग गर्न थालेपछि यसको नकारात्मक असर उत्पादनमा पर्ने पक्का रहेको छ। जनकपुर धाम उपमहानगरपालिका वडा नम्बर 23 का किसान बबलु कुमार ठाकुर:
रासायनिक मलको धेरै दिक्कत छ। यहाँको किसान नजिकको मान्छे बोर्डर कार्ड गरेर छेउबाट ल्याउन खोज्छ तर त्यहाँबाट पनि आउन दिँदैन। भारतीय सरकारले त्यसो पनि पुरै इलिगल एक्सन लिएछ। हाम्रो सरकारले राम्रोसँग ध्यानै दिँदैन यिनीहरू कुरा छ।
रासायनिक मलको आपूर्ति गर्दै आएका कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरका निमित्त प्रमुख बेचन शाह:
मध्य प्रदेश भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा 81725 युरिया डिएपी को बाँडफाँड भएको थियो। त्यो अनुसारको मल चाहिँ हामी वितरण गरिरहेछौँ गइरहेछौँ अहिले पालिकाको निर्णय बमोजिम। अब अर्को लट आउन चाहिँ टाइम लाग्छ। प्रदेश मन्त्रालयबाट अर्को 8-12 को एउटा निर्णय अनुसार बफर स्टकको जुन मल छ त्यो पनि वितरण भइरहेछ र गइरहेछ पालिकाहरूमा। केही न केही मागको चाहिँ नि सहज हुन्छ र आपूर्ति चाहिँ नि अलिकता ढिलो हुन्छ आउनमा।
रासायनिक मलको कोटा नै मागभन्दा थोरै भएकाले मध्य प्रदेशका जिल्लाहरूमा रासायनिक मलको अभाव भएको मलको अवस्थाका विषयमा मध्य प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी डाक्टर जीवेन्द्र कुमार झा:
अहिले चाहिँ रासायनिक मलको चाहिँ अभाव नै छ किसानहरू माझमा। अहिले जुन बफर स्टक छ त्यसमा पनि मलको अभाव छ। तथापि हामीले प्रदेश मन्त्रालय कृषि मन्त्रालयबाट अनुरोध गरेका छौँ सङ्घ मन्त्रालयलाई बफर स्टकको चाहिँ उपलब्धताको लागि। त्यहाँबाट चाहिँ के आए पनि अहिले बफर स्टक पनि अभाव नै हुने चाहिँ सम्भावना देखिएको छ।
माना रोपेर मुरी फलाउने बेलामा मलको अभाव हुनु र किसानहरू पनि रासायनिक मल प्रति निर्भर बन्दै जानु दुःखद अवस्था रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
बझाङको तलकुट गाउँपालिकाको धमेना नजिक आज साँझ 4.3 रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार तलकोट रूपातोला र धमेना बीचको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। चिलिमेको सहायक कम्पनी सान्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको सान्जेन जलविद्युत आयोजनाको विद्युत व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोड़िएको छ। सम्पूर्ण प्राविधिक परीक्षण लगायतका काम सम्पन्न गरेर हिजो साँझदेखि सान्जेन जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको हो। सान्जेन जलविद्युत आयोजनाले गत मंगिर 8 गतेदेखि परीक्षण उत्पादन गर्दै आएको थियो। रसुवाको आमा छोदिङमो 5 निर्माण भएको सो आयोजनाको क्षमता 42.5 मेगावाट रहेको छ। गत असोज दोस्रो साताको बाढ़ी पहिरोका कारण क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत आयोजना पुनः सञ्चालनमा नआउँदासम्म औद्योगिक ग्राहकका लागि साँझको समयमा विद्युत कटौती हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। राष्ट्रिय प्रसारण लाइनमा जोड़िएका जलविद्युत आयोजना मध्ये सबैभन्दा ठूलो 456 मेगावाट क्षमताको माथिल्लो तामाकोशीको उत्पादन बन्द हुँदा हिउदयाममा विद्युत व्यवस्थापन गर्न कठिनाई भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो। माग व्यवस्थापनमा समस्या हुँदा विद्युत बढ़ी खपत हुने साँझको समयमा औद्योगिक ग्राहकका लागि विद्युत आपूर्ति कटौती गर्नु परेको उहाँले जानकारी दिनुभयो। माथिल्लो तामाकोशीबाट उत्पादन शुरू नभएसम्म बढ़ी विद्युत माग हुने औद्योगिक क्षेत्रको विद्युत केही कटौती भए पनि अन्य ग्राहकका लागि विद्युत आपूर्ति हुने प्राधिकरणले जनाएको छ। रूसको विकिरण रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको आज बिहान दक्षिण पूर्वी मस्कोमा भएको विस्फोटमा मृत्यु भएको छ। रूसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले मस्कोको रियाजान्स्की एभिन्यूमा रहेको आवासीय भवनको प्रवेशद्वार नजिकै स्कूटरमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको बताउनुभयो। रूसको विकिरण तथा रासायनिक र जैविक सुरक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल किरिलोभ र वहाँका सहकर्मी विस्फोटमा मारिएका छन्। लिबियाको तटबाट 34 महिला र 6 बालबालिका सहित 499 आप्रवासीलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले जनाएको छ। आईओएमले 8-14 डिसेम्बरसम्म 499 आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको र 29 आप्रवासी बेपत्ता भएको जनाएको छ। आईओएमका अनुसार यस वर्ष लिबिया र अन्य देशहरूबाट आएकाहरू सहित मध्य भूमध्य सागर मार्गमा 635 जनाको मृत्यु र 982 जना हराएका छन्। सन् 2011 धेरै आप्रवासीहरूले लिबियाबाट भूमध्य सागर पार गर्न युरोपेली किनारहरू छनौट गर्ने गरेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले दिगो विकासका लक्ष्यहरू प्राप्तिका सन्दर्भमा नेपालले राम्रो प्रगति गरेको बताउनु भएको छ। थाइल्याण्डको ब्याङ्ककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा अर्थमन्त्री पौडेलले अधिकांश अल्पविकसित र विकासोन्मुख देशहरूले राजस्व परिचालन क्षमतामा सुधार गर्न संघर्ष गरिरहेको बताउनुभयो। अर्थमन्त्री पौडेलले हाल विश्वव्यापी रूपमा देखा परेका आर्थिक तथा सामाजिक अनिश्चितता, सार्वजनिक ऋणको बढ़दो भार र आर्थिक असमानतालाई सामूहिक प्रयासबाट समाधान गर्नुपर्नेमा पनि त्यस अवसरमा जोड़ दिनुभयो। नेपाल विद्युत प्राधिकरणले माथिल्लो तामाकोशी जल विद्युत आयोजना पुनः सञ्चालनमा नआउँदासम्म औद्योगिक ग्राहकका लागि साँझको समयमा विद्युत कटौती हुने जनाएको छ। गएको असोजमा आएको बाढ़ी पहिरोका कारण क्षतिग्रस्त 456 मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट हालसम्म उत्पादन बन्द रहेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशी आयोजनाको मरमत कार्य यही पौष 10 गते भित्र सक्ने गरी कामलाई तीव्रता दिएकाले औद्योगिक क्षेत्रमा हाल गर्नु परेको विद्युत कटौती लामो समयसम्म भने नरहने बताउनुभयो। अस्ट्रेलियाको आर्थिक नगर मेलबर्नमा शनिबारबाट भएको मेड इन नेपाल एक्सपो नेपालका उत्पादनहरूको बजारीकरण गर्दै सम्पन्न भएको छ। मेला तथा प्रदर्शनीको भिक्टोरिया राज्यको मेरी ब्रुनाङ सिटी काउन्सिलका मेयर प्रदीप तिवारीले शुभारम्भ गर्नुहुँदै नेपाली उत्पादनका सामग्रीहरू अस्ट्रेलियाको मेलबर्नमा बिक्री वितरणमा सहजीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। यस्तै गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घले, महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा गेवाली लगायतले अस्ट्रेलियामा नेपाली समुदाय तथा स्थानीय समुदायबीच नेपाली उत्पादनको बजारीकरण गर्न प्रदर्शनीले सहयोग गर्ने बताउनुभयो। अस्ट्रेलियाका नेपाली संघ संस्थाहरूको सहयोगमा नेपाली महिला उद्यमी महासंघले आयोजना गरेको मेलामा नेपाली हस्तकलाका सामानहरू, ढाका, अल्लो, मूर्तिकला र काष्ठकलाका सामानहरू राखिएको थियो। चितवनको इच्छाकामना गाउँपालिकाको माथिल्लो भेगमा सुन्तला खेतीको विस्तारसँगै उत्पादन समेत बढ़दै गएको छ। सुन्तला खरिद गर्न व्यापारी बगानमै पुग्न थालेपछि त्यस भेगका कृषकहरू सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएको र राम्रो आमदनी पनि लिइरहेको इच्छाकामना 5 तामिनका राम प्रसाद बोहराले बताउनुभयो। इच्छा कामना गाउँपालिकाका कृषि शाखाका प्राविधिक आशिष त्रिपाठीले पालिकाले पनि कृषकहरूलाई प्रोत्साहन गर्ने गरेको बताउनुभयो। गत वर्ष इच्छा कामनाका किसानले सुन्तलाबाट 8 करोड़ रूपियाँ भन्दा बढ़ी रकम गाउँमा भित्र्याएका थिए।
वहाँ हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार अजय बमबाट।
वर्षाका कारण खेल रद्द भएपछि नेपाल र भारतले एसीसी महिला यु19 एसिया कपमा अङ्क बाँडेका छन्। मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको 95 रनको लक्ष्य पछ्याई रहेको भारतले 3.1 ओभरमा कुनै पनि विकेट नगुमाई 28 रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेल पुनः सञ्चालन गर्न सम्भव नभएपछि दुवै टोलीलाई 1-1 अङ्क दिएको छ। यो नतिजासँगै समूह बीमा समान 3 अङ्क रहे पनि नेट रन रेटमा भारत विजेता र नेपाल उपविजेता बनेका छन्। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 94 रनको योगफल तयार पारेको थियो। नेपालका लागि कप्तान पूजा महतोले 25 र अलिसा कुमारी यादवले अभिजित 20 रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। भारतका लागि अरुणिका सिसोडियाले 4 तथा मिथाली र आनन्दिताले समान 1 विकेट लिए। सुपर ओभरमा नेपालले बिहिबार श्रीलंका र शुक्रबार बंगलादेशको सामना गर्नेछ। नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लीग एनपीएलको पुरस्कार राशि घोषणा गरेको छ। एनपीएलको विजेताले 1,10,00,000 रुपियाँ पुरस्कार प्राप्त गर्नेछ। नेपाली खेलकुदमा विजेता टोलीले पाउने अहिलेसम्मकै ठूलो राशि हो। दोस्रो हुने टोलीले 51,00,000, तेस्रो टोलीले 25,00,000 र चौथोले 15,00,000 प्राप्त गर्ने क्यानको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। यसअघि क्यानले उत्कृष्ट नेपाली खेलाड़ीलाई कार दिने बताइसकेको छ। एनपीएल अन्तर्गत लीग चरणका कुल 28 खेल सकिएका छन्। 28 खेल सकिँदा प्लेअफमा पुग्ने 4 टीमको टुङ्गो लाग्दा 4 टीम चरणबाट बाहिरिएका छन्। सबैभन्दा बढी 6 जित सुदूरपश्चिम रोयल्सले हात पार्यो। 7 मध्ये 1 खेल हारेको सुदूरले 12 अङ्कका साथ शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनायो। जनकपुर रोयल्सले 5 जित र 2 हारसहित 10 अङ्क बनाए। जनकपुरले पहिलो क्वालिफायर सुदूरपश्चिमसँग खेल्नेछ। चितवन राइनोज, कर्णाली एक्स र काठमाडौँ गोर्खाजी समान 4 खेल जित्दै 8-8 अङ्क जोडे। रन रेटमा चितवन तेस्रो र कर्णाली चौथो हुँदै प्ले अफमा पुगेको हो। कम रन रेटको आधारमा काठमाडौँ गोर्खाज भने लीग चरणबाट नै बाहिरिएको थियो।
अब मौसम आगामी 24 घण्टामा कर्णाली सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 24.3 न्यूनतम 8 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 19.8 न्यूनतम 4.7 डिग्री सेल्सियस, पोखराको अधिकतम 21.3 न्यूनतम 7.6 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 22.9 न्यूनतम 5.3 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 24 न्यूनतम 5.6 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकार जनताका समस्या समाधान र विकासका चाहना पूरा गर्नेतर्फ प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्लास्टिक जन्य फोहोर तथा कृषि जन्य अवशेष नजलाउन वन तथा वातावरण मन्त्रालयको आग्रह। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप 4 दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतको अनुमति। सान्जेन जलविद्युत आयोजनाको 42.5 मेगावाट क्षमताको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड़ियो। रूसी सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको मस्कोमा भएको विस्फोटमा मृत्यु। र एसीसी अन्डर-19 महिला एसिया कप क्रिकेटमा नेपाल अपराजित रहँदै सुपर फोरमा प्रवेश। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।